आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ।
प्रिय श्रोता मित्र, अघिल्लो कार्यक्रममा हामीले मण्डली मन्दिर हो भन्ने विषय अन्तर्गत देखिरहेका थियौं मन्दिर निर्माणको लागि सामग्रीहरू। आज हामी देख्नेछौ निर्माणको लागि विधि। अहिले हामी परमेश्वरको मन्दिरको स्थान, परमेश्वरको मन्दिरको रूपमा मण्डलीको निर्माणको विधितिर आउँदछौं। आज हामी एफिसी 2:11-22 पदबाट बाइबल अध्ययन गर्नेछौ। हामी एफिसी 2:11-12 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यसकारण याद राख, अघि तिमीहरू शरीर अनुसार अन्य जाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतनाका मान्दथे। याद राख, तिमीहरू त्यस बेला ख्रिष्टबाट अलग इसरायलका नागरिक हकबाट बाहिर भएका थियौ र प्रतिज्ञाका करारहरूबाट बिराना र आश नभएका र संसारमा परमेश्वर रहित थियो। मित्र, एफिसीको मण्डली प्राय गरेर अन्य जातिहरूबाट बनेको कलिसिया थियो। त्यहाँ यहुदीहरूको सानो कलोनी थियो। अन्य जातिहरूलाई बेखतनाको रूपमा चिनिन्दथे। यो उपाधि खतना भएका यहुदीहरू भनाउँदाहरूबाट तिनीहरूलाई दिइएको थियो र परमेश्वरले यहुदी र अन्य जाति बीच खास भिन्नता बनाउनुभयो। इसरायलले राष्ट्रहरूबीच अद्वितीय स्थान ओगटेका थिए। अन्य जाति खालि यहुदी धर्म अपनाएर स्वीकार गरेर आउन सक्दथे। मित्र, यो भिन्नताले तिनीहरूको बीचमा संघर्ष सृजना गर्यो, बिगाड़को सृजना गर्यो। इसरायली आफ्नो उच्च स्थितिमा, ओहदामा, जातिमा घमण्ड गर्दथ्यो। इसरायलीहरू अन्य जातिहरूलाई तुच्छ नीच दृष्टिकोणले हेर्दथे र यी दुवै वर्गहरूको हृदयहरूमा आपसमा घृणाले भरिएको थियो। यो प्रथा स्थिति अब्राहमको समयदेखि प्रभु येशूको र प्रेरितहरूको दिनसम्म अभ्यासमा हामी देख्दछौं। कुरा जेसुकै होस्, यी पदहरूमा हामी अन्य जातिहरूको असहाय दुर्दशाको भाग्यको वर्णन देख्दछौं अनि यो कुनै पापमा गुम भएको निन्दित मानिसको पनि बिल्कुल सही तस्विर हो। अनि निन्दित हुनु वा गुम हुनुको अर्थ यिनै हुन्। पहिलो, ख्रिष्ट विहीन, त्यो पापको गुम निन्दित मानिसको उत्तम परिभाषा हो। यो ख्रिष्टमा हुने कुराको ठिक विपरीत उल्टो कुरा हो। दोस्रो, इसरायलको नागरिकताबाट अलग, त्यो नै अन्य जातिहरूको परिभाषा हो। अन्य जातिहरूसँग परमेश्वरद्वारा दिइएको धर्म थिएन, जस्तो कि इसरायलीहरूसँग थियो। तिनीहरूसँग पुरानो नियममा गएर परमेश्वरले इसरायलीहरूलाई दिनुभएको प्रतिज्ञाको कुरालाई लिएर ती आफू स्वयंको निम्ति अपनाउने कुनै अधिकार थिएन अनि हामीसँग पनि त्यो अधिकार छैन। परमेश्वरले ती प्रतिज्ञाहरू हाम्रो निम्ति बनाउनु भएको थिएन। तेस्रो, प्रतिज्ञाका वाचाहरूबाट पराए, परमेश्वरको वा परमेश्वरले इसरायल राष्ट्रको निम्ति निश्चित प्रतिज्ञाहरू बनाउनु भएको थियो। परमेश्वरले इसरायलसँग बनाउनु भएको वाचाहरू, करारहरू अझै मान्य छ, तर अन्य जातिहरूसँग त्यसको आफ्नै निम्ति अपनाउने कति पनि अधिकार छैन। परमेश्वरले इसरायलका सन्तानहरूलाई इसरायलको मुलुकको प्रतिज्ञा गर्नुभयो, त्यो सम्पूर्ण इसरायलको, अनि तिनीहरूले कुनै दिन त्यसको पाउनेछन्, तर त्यो परमेश्वरको समयमा हुनेछ, तिनीहरूको समयमा हुने छैन। एकजना प्रचारकले यसै प्रसंगमा भनिरहेका थिए, जब म इसरायलमा थिएँ मैले त्यहाँ गएर पुरानो नियममा परमेश्वरले प्रतिज्ञा बनाउनु भएको आधारमा त्यो मुलुकको दावी गरिन। मैले बुझे कि उहाँ इसरायलीहरूसँग बोलिरहनु भएको थियो, मसँग होइन। उहाँले मलाई दिनुभएको प्रतिज्ञा यो हो, युहन्ना 14:2-3 पदमा, म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जान्छु, अनि मैले गएर तिमीहरूको निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु, अनि म जहाँ छु त्यहाँ तिमीहरू पनि हौ भनेर म तिमीहरूलाई आफू कहाँ लिनेछु। अनि चौथो, तिनीहरूको अवस्था आशा नभएका। मित्र, संसारका धर्महरूमा हेर्नुहोस्, तिनीहरूसँग कुनै आशा छैन। तिनीहरूले पुनरुत्थानको प्रतिज्ञा दिन सक्दैनन् र मृत्युपछि के हुनेछ त्यसको बारेमा अति नै अस्पष्टता छ। झुट्टा धर्महरूले कति पनि आशा दिँदैनन्। तिनीहरूले त्यस्तो बाधाहरू अवरोधहरू हालिदिन्छन् कि कुनै इमान्दारी मानिसले त्यसको नाग्नै सक्दैन। आशा नहुने कुरा नै अन्य जातिहरूको दयनीय दुर्दशा थियो। गुमेको निन्दित मानिसहरूको निम्ति वर्तमान जीवन नै सबभन्दा धेरै महत्वपूर्ण छ। अनि यदि उसले यहाँ पनि आनन्द हर्ष रमाइलो मोज मजा चुकाउँछ भने ऊ दोब्बर आशारहित हुन्, असहाय हुन्। अनि तिनीहरूको पाँचौं अवस्था, संसारमा परमेश्वर रहित। यसको मतलब यो होइन कि परमेश्वर आफै स्वयंलाई हटाउनु भएको छ तिनीहरूबाट। मानिस उसको चुनावको कारण ईश्वर रहित छ। ऊ अन्धकारमा बाँकी निन्दित गुमेका मानिसहरूसँग भौतारिरहेको छ। मित्र, म तपाईँलाई खुलाम रूपमा भन्न चाहन्छु कि यदि म आज गुमेको निन्दित मानिसको स्थितिमा भए यो मेरो निम्ति व्यर्थ जीवन हुने थियो। मसँग कुनै आशा हुने थिएन। पछिबाट प्रतीक्षा गर्ने कुनै महिमित कुरो हुने थिएन। त्यही नै आशारहित, आशाहीन र परमेश्वरहीन वा परमेश्वर रहित हुनु भनेकै हो। त्यही नै आशारहित र परमेश्वर रहित हुनु भनेको हो। मित्र, पावलले वर्णन गरेको यो भयानक डरलाग्दो अवस्था हो। तर अहिले यो कुराको ध्यान दिनुहोस् कि त्यहाँ कुनै कुराले स्थान लिनेछ। 13 पदमा भनेको छ, तर तिमीहरू जो त्यस बेला ख्रिस्ट येशूबाट टाढा थियौ, अब ख्रिस्टको रगतले नजिक भएका छौ। मन्दिरमा अर्कोपट्टि दूरीमा अन्य जातिहरूको निम्ति बेग्लै आँगन थियो। अन्य जातिहरूलाई मन्दिरमा आउन अनुमति दिँदैनथ्यो। तर तिनीहरू टाढा दूरीमा रहेको अर्को अन्य जातिको स्थानमा ठाउँमा मात्र आउन सक्थे। तर अहिले ख्रिस्टमा हुने अन्य जातिहरूको निम्ति सबै कुरा बदलेको छ। तिनीहरूको अवस्था ख्रिस्टमा बदलेको छ। तिनीहरू ख्रिस्ट विहीन थिए, अहिले तिनीहरू ख्रिस्टमा छन्। तिनीहरूलाई परमेश्वरबाट अलग राख्ने बाधाहरू दूरी अहिले हटाइएको छ। तिनीहरूलाई निकटतामा ल्याइएको छ। अनि त्यो तिनीहरूको प्रयत्न र सद्गुणहरू योग्यताहरूद्वारा होइन, तर ख्रिस्टको रगतद्वारा। अनि 14-17 पदमा लेखिएको छ, किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। उहाँले हामी दुवैलाई एउटै बनाउनु भएको छ र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनु भएको छ र उहाँले व्यवस्थालाई, त्यसका आज्ञाहरू र धार्मिक विधानहरू समेत आफ्नै शरीरमा खारिज गर्नुभएको छ, कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून् र यसरी शान्ति स्थापन होस्। 16 पद, अनि उहाँले क्रुसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो। उहाँले आएर तिमी टाढा भएका र नजिक भएकालाई मिलापको सुसमाचार सुनाउनुभयो। श्रोता, जब तपाईँ येशु ख्रिष्टमा आउनुहुन्छ, तपाईँलाई केवल शरीरमा बदनमा मात्र ल्याइनु भएको छैन, तर तिमीहरूलाई त्यो स्थानमा ल्याउनु भएको छ जहाँ तपाईँ परमेश्वरको सामने अरू कुनै मानिसहरू जस्तै समानतामा उभिन सक्नुहुन्छ। म तपाईँसँग र तपाईँ मसँग एक समानतामा उभिन्छौ। त्यसकारण आज कुनै कुराको आधारमा विश्वासीहरूको लागि अलगाव अर्थात सेपरेशनको कुनै कुरै छैन। हामीलाई ख्रिष्टमा एक बनाएका छौं। यदि तपाईँ ख्रिष्टमा विश्वासी हुनुहुन्छ भने यसले कुनै भिन्नता बनाउँदैन कि तपाईँ को हुनुहुन्छ, किनभने तपाईँ र म पूरा अनन्तकालभरि एकै साथमा हुन गइरहेका छौं। मित्र, आजकल एक आपस ख्रिस्टियनहरूको बीचमा निन्दा, दोष, झगडा गर्ने कुरा अति नै खराब कुरा हो। यी अनुच्छेदमा भिन्नता वास्तवमा यहुदीहरू र अन्य जातिहरूको बीचको कुरा हो। प्रभु येशु ख्रिष्ट तिनीहरूको बीचमा मिलाप हुनुभएको छ। बीचको पर्खाल वा बार, दुई बीचको शत्रुता तोडिएको छ। उहाँले नयाँ मानिस बनाउनु भएको छ। हामीलाई एकै साथ ख्रिष्टमा राखिएको छ मित्र। उहाँले मिलाप बनाउनु भएको छ। यसको मतलब अहिले हामी परमेश्वरसँग मिलापमा छौं र हामीले पनि एक आपसमा मिलाप राख्नु पर्दछ। परमेश्वरको सम्झौता गर्ने काम पहिले पूर्ण भएको छ। यदि तपाईँ उहाँका आउन तयारी हुनुहुन्छ भने उहाँ तपाईँलाई ग्रहण गर्न तयारी हुनुहुन्छ। त्यसकारण सुसमाचार यसरी आएको छ, दोस्रो कुरन्ती 5:20 परमेश्वरसँग मिलाप गर। यदि तपाईँ मिलाप गरिनु भएको छ भने तपाईँलाई नयाँ शरीरमा ल्याइनु भएको छ, अर्थात विश्वासीहरूको शरीरमा बधनमा। अनि यो मण्डली कलिसिया हो, अनि यसले कुनै भिन्नता पार्दैन, चाहे तपाईँ यहुदी हुनुहोस् या अन्य जाति। तपाईँको छालाको रंगले, तपाईँको जातले कुनै भिन्नता बनाउँदैन। सबैजना ख्रिष्टमा एक छन्, एउटै हो। हामी नयाँ मानिस बनाइएका छौं र हामीसँग मिलाप हुनुपर्छ। यो अनुच्छेदमा खास जोड़ चाहिँ ख्रिष्टको महिमित व्यक्तिमाथि छ। उहाँले केवल क्रुसद्वारा मिलाप मात्र बनाउनु भएन, तर उहाँलाई विश्वास गर्नेहरूलाई उहाँमा राखिएको छ र नयाँ मानिस बन्दछन्। परमेश्वरले शुरूमा यहुदी चाहिँ अन्य जातिहरूबाट अलग पार्नु भएर भिन्नता बनाउनु भएको थियो, अनि आखिरमा यहुदीहरूले इसरायलीहरूले आत्मिक घमण्डको विकास गरे र यसले यहुदीहरू र अन्य जातिहरू बीच आपसमा घृणातिर डोर्यायो। जब यहुदीलाई र अन्य जातिलाई ख्रिष्टमा राखिन्छ, त्यहाँ मिलाप छ, त्यहाँ मिलाप छ, समानता छ। तर यो नयाँ स्थिति नयाँ स्थानको कारणले होइन, तर त्यहाँ केही नयाँ कुरा अस्तित्वमा आएको छ। पावले यसलाई नयाँ यरूसलेममा परिचय गराएका छन्। त्यसकारण पावले कुरन्थीका विश्वासीहरूलाई लेखे, दोस्रो कुरन्थी 10:32, तिमीहरूले ठेस नखुवाओ न यहुदीहरूलाई न अन्य जातिहरूलाई न परमेश्वरका मण्डलीलाई। मण्डली चर्च नयाँ मानिस हो। यो यस्तो कुनै कुरा होइन कि अन्य जातिहरूलाई यहुदीहरूको स्थानमा ओदामा उन्नत गराइएको छ, पदोन्नति गराइएको छ। परमेश्वरले दुवै अन्य जाति र यहुदीलाई उच्च स्थानमा र उच्च योजनामा प्रगति गराउनुभयो, उन्नत गराउनुभयो, उचाल्नुभयो, उठाउनुभयो। उहाँले दुवैलाई ख्रिष्टमा एक समान बनाउनु भएको छ। मित्र, मानिसको विश्वव्यापी बन्धुत्ता, परमेश्वरको विश्वव्यापी पितृभावको म विश्वास गर्दिन। मेरो निम्ति यो अति नै ठूलो निन्दनीय पाखण्डको सिद्धान्त हो। म विश्वास गर्दछु कि विश्वासीहरूको निम्ति सत्य बन्धुत्ता खालि ख्रिष्टमा विश्वास गर्ने विश्वासीहरूमा मात्र सीमित हुन्छ। कुनै मानिस मेरो जातको, मेरो समाजको, मेरो देशको व्यक्ति हुन सक्छ, तर यदि ऊ परमेश्वरको सन्तान होइन भने ऊ मेरो दाजुभाइ होइन। तर कुनै मानिस अर्कै जातको, अर्कै समाजको, अर्कै देशको होला, यदि ऊ परमेश्वरको सन्तान हो भने ऊ मेरो दाजुभाइ हो। हामी नयाँ परिवारका मानिसहरू हौ, हामी ख्रिष्टमा छौं, नयाँ मानिसको रूपमा। यो नै भवन मन्दिर हो, परमेश्वरले आज निर्माण गरिरहनु भएको छ। मित्र, अन्य जातिलाई यहुदीहरूको स्थान ओहदामा माथि उठाइएको छ भन्न छोडेर हामी यो भन्न सक्छौ कि यहुदीहरूलाई अन्य जातिको स्तरमा ल्याइएको छ, किनभने दुवै यहुदी र अन्य जाति पापको उही स्थानमा स्थितिमा छन्। वास्तवमा हामी सबै पापीहरूको रूपमा, आदमको सन्तानको रूपमा बन्धुहरू हौं। रोमी 3:9 भन्छ, तब के हामीहरू उनीहरू भन्दा असल छौं? कुनै रीतिले छैनौं, किनकि पहिले हामीले यहुदीहरू र ग्रीकहरू दुवैलाई यिनीहरू सबै पापका वशमा छन् भनी दोष लगाइसकेका छौं। त्यही नै स्थितिमा हामी सबै थियौं। यहाँ उल्लेखित मिलाप अन्य जातितिर यहुदी बीचको संकेत हो। जब यहुदीहरू र अन्य जातिहरूमा पापीहरूको स्वभाव आउँदछ, तिनीहरूलाई नयाँ सृष्टि बनाइदछ, तिनीहरू नयाँ मानिस बन्छन्, अर्थात ख्रिष्टको शरीर बदन, पवित्र आत्माको मन्दिर। मित्र, पुरानो नियममा उजाड स्थानमा हुने पवित्र वासस्थान टाबरनाकल पछि अनि पछि आउने मन्दिर खण्डहरू विभागहरूले अलगाइएका थिए, विभाजित गरिएका थिए। तीन विभागहरूमा प्रवेशहरूको निम्ति तीन प्रवेश ढोकाहरू थिए। पहिलो बाहिर आँगन, दोस्रो पवित्र स्थान, तेस्रो पवित्रको पनि महापवित्र स्थान। त्यसपछि त्यहाँ विभिन्न खण्ड विभाजनहरू विभागहरू थिए, पुजारीहरूको लागि, इसरायलीहरूको लागि, स्त्रीहरूको लागि र अन्य जातिहरूको लागि। ख्रिस्टले आफ्नो मृत्युद्वारा पर्दा हटाउनुभयो। उहाँ बाटो अर्थात मन्दिरको बाहिरी आँगन, सत्य मन्दिरको पवित्र स्थान र जीवन पवित्रहरूको पनि महापवित्र स्थान बन्नुभयो। अहिले हामी सिधै ख्रिस्टद्वारा पिता कहाँ आउँछौ। उहाँका आउनेहरूलाई तिनीहरूका साना विभागहरू विभाजनहरू हटाएर ख्रिस्टमा नयाँ मन्दिरमा हालिएका छन्, जहाँ त्यहाँ कुनै अलग गर्ने विभागहरू खण्डहरू छैन। क्रुसले अलग गर्ने पर्खाल बारलाई तोड्दछ र सुसमाचार परमेश्वरबाट टाढा हुने अन्य जातिहरू र परमेश्वरको निकटतामा हुने यहुदीहरूलाई प्रचार गरियो। ओ कस्तो तस्विर यहाँ हामीसँग छ। अनि 18 पदमा लेखिएको छ, किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिता कहाँ प्रवेश पाएका छौं। मित्र याद राख्नुहोस् कि यो छोटो पद अति नै महान पद हो। यहाँ त्रिएक परमेश्वरहरू सम्मिलित छ। किनकि उहाँद्वारा अर्थात ख्रिस्टद्वारा नै हामीहरू दुवै एउटै आत्माद्वारा अर्थात पवित्र आत्माद्वारा पिता कहाँ अर्थात परमेश्वर पिता कहाँ पुग्न सक्छौ। यहुदी र अन्य जातिहरू क्रुसको फेदीमा पापीहरूको रूपमा उही एउटै आधारमा स्थानमा छन्, तर ख्रिस्टद्वारा तिनीहरू दुवै परमेश्वर कहाँ जाने एउटै अधिकार छ, पहुँच छ, जुन कुनै पनि मानिसको निम्ति महिमित अवसर हो। पावलले रोमी 5 स्पष्ट पार्दछन् कि विश्वासद्वारा धर्मी ठहराई। हरेक मानिसहरू कहाँ उपलब्ध फाइदा हो यो। हामीसँग ख्रिस्टद्वारा परमेश्वर कहाँ पुग्ने जाने अधिकार छ, यदि हामी विश्वासीहरू हौं भने। अनि त्यो अद्भुत कुरा हो। मित्र हामीले देखिसक्यौं मण्डली मन्दिर हो भने विषय अन्तर्गत मन्दिर निर्माणको लागि सामग्री र निर्माणको विधि। अब त्यसपछि हामी देख्नेछौ भवन निर्माणको अर्थ। 2 एफिसियन 2:19-20 पदमा लेखिएको छ, यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू संघी नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ। त्यो घराना प्रेतहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रिस्ट येशु आफै चाहिँ मुख्य कुने ढुङ्गो हुनुहुन्छ। पाउले अन्य जाति विश्वासीहरूलाई याद दिलाउँछन् कि यद्यपि तिनीहरू पराई वा परमेश्वरबाट टाढा अलगिए तापनि तिनीहरूको वर्तमान स्थिति स्थान अत्यन्त उत्तम छ। तिनीहरू कति पनि परदेशी पराईहरू छैनन्। तिनीहरू अहिले पवित्र जनहरूसँग संघी नागरिकहरू हुन्। मित्र यी पदमा उल्लेखित पवित्र जनहरू सेन्स पुरानो नियमका पवित्र जनहरूको संकेत होइन। अन्य जाति विश्वासीहरू नयाँ नियम यहुदी पवित्र जनहरूसँग अर्थात ख्रिस्टको शरीरको अन्य सदस्यहरूसँग संघीय नागरिकहरू हुन्। तिनीहरू परिवारका हुन्, नोकरहरूको स्थान होइन, तर परमेश्वरको परिवारको सदस्यहरूको रूपमा तिनीहरू उहाँका सन्तानहरू हुन्। पहिलो युहन्ना 2:12 पदमा लेखिएको छ, हे साना नानीहरू हो, म तिमीहरूलाई लेख्दछु किनभने उहाँको नाउँको नाममा तिमीहरूका पापहरू तिमीहरूलाई क्षमा भएका छन्। हामी साना नानीहरू हौ। यो नयाँ सम्बन्ध हो, नाता हो, जुन सम्बन्ध नाता पुरानो नियममा बिरानो थियो, पराई थियो। अरू त के, दाउद जो परमेश्वरको आफ्नै इच्छा अनुसारका थिए, उसलाई 2 सामुएल 7:9 मेरो दास दाउद भनिएको छ। अनि गन्ती 12:7 परमेश्वरले मोसालाई मेरो सेवक दासको रूपमा सम्बोधन गर्नुभएको छ। अहिले यहाँ उल्लेखित नागरिक इसरायलमा वा यो पृथ्वीको यरूसलेमको नागरिक होइन, तर यो स्वर्गीयमा हुने नागरिक हो। फिलिपी 3:20 लेखिएको छ, किनकि हाम्रो नागरिकता स्वर्गीयमा छ, जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशू ख्रीष्टको बाटो हेर्दछौ। यो वर्तमान समयमा हामी स्वर्गीयका हौं। अनि 20 पहिलो खण्डमा लेखिएको छ, अनि तिमीहरू प्रेतहरू र भविष्य वक्ताहरूको जगमाथि बनाइएका छौ। यो महत्वपूर्ण कुरा हो। यसको मतलब यो होइन कि प्रेतहरू र अगमवक्ताहरू जग थिए, तर तिनीहरूले त्यो जगको व्यक्तिगत रूपमा बसाले। प्राचीन मण्डलीले यसको शिक्षा प्रेरितहरूले सिकाएको शिक्षामा बनिरहेको थियो। प्रेरित 2:42 भन्छ, तिनीहरू प्रेरितहरूका शिक्षामा दृढतापूर्वक लागिरहे। अनि पद 10 अन्तिम खण्डमा लेखिएको छ, जसको कुना ढुङ्गा चाहिँ येशु ख्रिष्ट आफै नै हुनुहुन्छ। यसले यो प्रकट गर्दछ कि ख्रिष्ट ढुङ्गा चट्टान हुनुहुन्छ जसमा चर्च बनाइएको छ, बसालिएको छ। पावलले यसको अति नै स्पष्ट पार्दछन् 1 कुरन्थी 3:11, किनकि त्यस बसालिएको जगलाई छोडेर जो येशु ख्रिष्ट हुनुहुन्छ कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। पत्रुसले यसको बारेमा यसरी भन्दछन् 1 पत्रुस 2:6-8, यसकारण पवित्र शास्त्रमा यो पनि पाइदछ, हेर म सियोनमा एउटा चुनिएको बहुमूल्य मुख्य कुना ढुङ्गा राख्दछु, अनि जसले उसमाथि विश्वास गर्दछ ऊ कुनै रीतिले शर्ममा पर्ने छैन। यसकारण तिमी विश्वास गर्नेहरूको निम्ति उहाँ बहुमूल्य हुनुहुन्छ, तर ती आज्ञा नमान्नेहरूका निम्ति जुन ढुङ्गालाई डकर्मीले रद्द गरे त्यही नै कुनाको शिर भयो, अनि एउटा ठेस लाग्ने ढुङ्गा र एउटा ठक्कर खाने चट्टान भयो। तिमीहरूको निम्ति जो आज्ञाकारी नहुनाले वचनमा ठेस खान्छन् त्यसैको निम्ति तिनीहरू ठहराएका पनि छन्। यहाँ ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा यो हो कि पत्रुसले भन्छन् कि प्रभु येशु ख्रिष्ट त्यो मुख्य कुना कुनै ढुङ्गा हुनुहुन्छ। त्यसकारण प्रभु येशुको यो कथनको तात्पर्यको पत्रुसले बुझे जब उहाँले भन्नुभयो मती 16:18, अनि म तिमीलाई भन्दछु तिमी पत्रुस छौ अनि यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, नरकको ढोकाहरू फाटकहरू यसमाथि विजय हुने छैन। येशु आफू स्वयंको बारेमा कुरा गरिरहनु भएको छ। उहाँ त्यो चट्टान हुनुहुन्छ जसमाथि मण्डली बनाइएको छ। प्रेतहरू र अगमवक्ताहरूले जग राखे र ख्रिस्ट चाहिँ मुख्य कुना ढुङ्गा चट्टान हुनुहुन्छ। अनि 21:22 लेखिएको छ, उहाँमा पूरै घर ठिकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ, अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदै जान्छौ। पुरानो नियमको मन्दिरसँग तुल्यता अति नै स्पष्ट छ, तैपनि तुलनामा भिन्नता पनि छ। यरुसलेममा मन्दिरमा धेरै भवनहरू थिए, तर मलाई लाग्दैन कि पाउल विभिन्न भवनहरूको संकेत गरिरहेका छन्। उसको मतलब हरेक व्यक्ति विशेष विश्वासीहरू सम्पूर्ण बनावटमा फिट गरिएका छन्। पत्रुसले उही तरिकामा यसको व्यक्त गरे जब उसले लेखे, हामी फिट खाने पत्थरहरू हौं, ढुङ्गाहरू हौं र आत्मिक घरमा बनाइएका छौं। पाउल मण्डलीलाई मन्दिरको रूपमा बोलिरहेका छन् जुन हालमा निर्माण हुँदैछ। यो कुरा अति नै चाखलाग्दो छ, किनभने हेरोदको दिनमा हेरोदको मन्दिर निर्माण पूरा भएको थिएन। हाम्रो प्रभुको दिनमा त्यो मन्दिर 40 जति भएको थियो, अनि यो 70 ईस्वी सम्वतमा ध्वंस गरियो। जब यो विध्वंस गरेपछि पनि यो पूर्ण रूपमा बनाइसकिएको थिएन। मण्डली आज निर्माणमा छ अनि यो पूरा गरिनेछ। पद 21 अन्तिम खण्डमा लेखिएको छ, पवित्र मन्दिर बन्नलाई बढ्दै जान्छन्। यसले यो तथ्यको पक्का गर्दछ, यो अझै पूरा निर्माण गरिसकिएको छैन अनि बनावट पनि बेग्लै छ। यो मन्दिर बढ्दै जाँदैछ। परमेश्वरले मरेका मृत सामग्रीलाई अर्थात पाप र अधर्ममा मरेका सामग्रीलाई लिइरहनु भएको छ र यसलाई जीवन दिइरहनु भएको छ। जीवित नयाँ जन्मको चट्टानहरू जीवित मन्दिरमा बढ्दै जाँदैछ, जसको निम्ति जस्तो कि सुलेमानको मन्दिर ह्यामर बिना आवाज नआइकन बनाइएको थियो, त्यसरी नै पवित्र आत्माले चुपचाप रूपमा मृत पापीलाई नयाँ जन्मद्वारा जीवित मन्दिरमा निर्माण गर्दै राख्नुहुन्छ। यसलाई पवित्र मन्दिर भनिएको छ। यो पवित्र छ किनभने पवित्र आत्मा त्यहाँ रहनुहुन्छ। पवित्र आत्माको बप्तिस्माद्वारा उद्धार पाउने पापीलाई प्रभुमा राखिन्दछ। पवित्र आत्मा हरेक विश्वासीमा रहनुहुन्छ। मण्डली जुन ख्रिष्टको बदन हो, शरीर हो, त्यो परमेश्वरको आत्माद्वारा स्थायी वासस्थान हो। जब विश्वासीहरू भवनमा आराधना गर्न आउँछन्, पवित्र आत्मा उपस्थित हुनुहुन्छ। त्यस अर्थमा परमेश्वर त्यस भवनमा हुनुहुन्छ, तर जब हरेक विश्वासीहरूले चर्च भवनलाई छोड्दछन् आराधनापछि, परमेश्वरले त्यसको पनि छोड्नुहुन्छ। परमेश्वर कुनै चर्च भवनमा रहनुहुन्न। आज परमेश्वर विश्वासीहरूमा रहनुहुन्छ। चर्च भवनमा होइन, परमेश्वर कहिले पनि मानिसको हातले बनाएको भवनमा बस्नुहुन्न। मित्र, मन्दिरको रूपमा मण्डलीको उद्देश्य पृथ्वीमा परमेश्वरको महिमा र उपस्थितिको प्रकट गर्नु हो। जब विश्वासीहरू मण्डलीमा एकट्ठा भेला हुन्छन्, विश्वमा त्यसको प्रभाव पारिनु पर्दछ कि यो युगमा पनि परमेश्वर उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ। संसारले यो कुराको महसुस गर्नुपर्छ कि परमेश्वर मण्डली सेवामा पाउन सकिन्छ। मेरो प्रश्न हो, के उहाँ पाइनुहुन्छ त त्यहाँ? सम्भव धेरै मानिसहरू मण्डलीमा आकर्षित हुने थिए यदि तिनीहरू यो कुरामा निश्चय भए कि परमेश्वर उपस्थित हुनु हुन्छ त्यहाँ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 98 4705 6 79। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6 79, 98 4705 6 79। त्यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।